नमस्कार, कार्यक्रम बदनिदु नेपालमा तपाईलाई स्वागत छ। म पीटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिदो नेपाल आर्थिक विशेष। आजको कार्यक्रममा हामी बढ्दो सवारी साधनले खुलेको रोजगारीको अवसर, अटो मेकानिकल क्षेत्रको सम्भावना र कामको थालनी कसरी गर्ने भन्ने विषयमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौ। नेपालमा सड़क निर्माण र विस्तारको क्रम तीव्र गतिमा भइरहेको छ। सड़क निर्माण, विस्तार र मानिसको आमदानीमा हुने वृद्धिका कारण सवारी साधन पनि बढ़िरहेको छ। नेपालमा वार्षिक 3.5 लाख सवारी साधन भित्रिन्छन्। सवारी भित्रने दर हरेक वर्ष 15-20% को दरले बढ़िरहेको यातायात व्यवस्था विभागले जनाएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मात्र 3,59,000 सवारी साधन आयात भएको छ। सवारी साधन बढेसँगै विभिन्न रोजगारीको अवसर पनि खुल्दै गएको छ। सवारी साधनका पार्ट पुर्जा बिक्री गर्ने, लुब्रिकेन्ट्सहरूको बिक्री गर्ने तथा मर्मत सम्भार गर्ने वर्कसपले राम्रै आमदानी गर्न थालेको छ। आज हामी सवारी साधनको मर्मत गर्ने वर्कसपको आमदानी, वर्कसपमा वर्कर बन्नका लागि आवश्यक योग्यता तथा काममा प्रवेश गर्ने तरिका र आमदानीका विषयमा चर्चा गर्दैछौ। शुरूमा कुराकानी गरौं महोत्तरी बर्दिवासका सन्तोष सुनवारसँग। सानैदेखि वर्कसपमा काम गरेका सुनवारले विदेशमा समेत यस क्षेत्रमा काम गरेर अहिले ललितपुरको धोबीघाटमा वर्कसप खोल्नु भएको छ। अब हामी तपाईलाई पनि लैजाँदैछौ सन्तोष सुनवारको वर्कसपतिर। स्टार अटो वर्कसपमा छौं हामी यति बेला, र अटो वर्कसप जसले चलाइरहनु भएको छ त्यसका सञ्चालक हामीसँग हुनुहुन्छ। सुरुमा चाहिँ यहाँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
कहिलेबाट कसरी सञ्चालन गर्न थाल्नुभयो?
हाम्रो चाहिँ यो 2010 सुरु गरेको हो, लगभग हाम्रो अहिले 7 वर्ष भयो। हामी योभन्दा पहिला चाहिँ हामी विदेशतिर काम गर्थ्यौँ, त्यो विदेश जानुभन्दा पहिला चाहिँ मेकानिक लाइनमा यही काम गरेका हौँ। यहाँ काम गरी गरी एकचोटि विदेशमा पनि कस्तो हुँदो रहेछ भनेर अनुभव बटुल्नको लागि हामी विदेशतिर गएर साउदी अरबमा गल्फ कन्ट्री अब गएर हामी उता पनि लगभग 4-5 वर्ष काम गरेर अनुभव बटुलेर आएर अनि हामी यहाँ स्टार्ट गर्न थालेको हौँ। यहाँ काम गरेको अहिले 7 वर्ष लगभग भयो।
नेपालमै रहँदाखेरि चाहिँ यो अटो मेकानिक क्षेत्रमा कसरी छिर्नु भएको थियो?
मेकानिक क्षेत्रमा चाहिँ पहिल्यै सानैदेखि छिरियो होइन, अब त्यो बेलामा अब गरौँ केही गरौँ सिकौँ भन्ने हिसाबले आएको थियौँ। आउँदा गऱ्यौँ, गर्दै जाँदाखेरि अब भविष्यमा पेसा नै यही भयो, गर्दै गयौँ, अहिलेसम्म गरिरहेछौँ।
सुरुमा चाहिँ यसमा पनि तह तह हुँदो, कुन तहमा कसरी के काम गर्नका लागि छिर्नु भएको थियो?
पहिला चाहिँ यस्तो नर्मली अब सहायक रूपमा अब जो अब पहिला त केही अनुभव हुँदैन थियो, अब गऱ्यौँ रेन्चु चिन्न लाग्यो पहिला सानोमा, त्यसपछि रेन्चु चिन्यो हुँदाहुँदै सानो तिनो चक्का खोल्ने फिट गर्ने त्यसरी हुँदै जाँदाखेरि लेभल गर्दै जाँदा आफूले आफ्नो अनुभव अनुसारले काम गर्दै गयो, त्यही अनुसारले त बढ्दै गयो। हुँदै गर्दा अहिले वर्कसपसम्म खोलेका छौँ हामीले होइन, आफ्नै सञ्चालनमा आफ्नै लगानीमा हामी 3 जना साथीहरू मिलेर गरिरहेछौँ। ठिकै छ, राम्रै छ।
अहिले त आफै मालिक आफै कामदार जस्तो तरिकाले काम गरिरहनु भएको छ। सुरुमा चाहिँ उसो भएदेखि यो क्षेत्रमा छिर्दा चाहिँ एउटा सानो कामबाटै छिर्नु भयो?
हजुर, सबभन्दा पहिला त के अब भर्खर अब उताबाट आउँदा केही पनि चिन्न थियो, रेन्चु पेचकसहरू चिन्नै लाग्यो अलिक महिना त अलिक दिनसम्म त त्यो चिनिसक्यौँ। त्यसपछि हुँदाहुँदै नट कता कसरी खोल्ने कसरी फिट गर्ने त्यो सिक्दै जाँदाखेरि काम अनुभव हुँदै गयो, जति अनुभव हुँदै गयो त्यही अनुसारले अब काम गर्दै गयो, त्यही अनुसारले भयो मेकानिक। अनि बिचमा मेकानिकल सम्बन्धी कोर्स पनि गरेका थियौँ हामीले यता सिटिबिटी युसेफ नेपालमा गएर 1 वर्ष जस्तो अनुभव थ्योरिकल प्र्याक्टिक पनि गरियो अरे, अहिले आएर अनि यहाँसम्म पुगेका छौँ, गरिरहेछौँ। जोस् हामी आफ्नै लगानी हो, आफै मिलेर गरेका छौँ, आफ्नै लगानीमा आफै छौँ, आफै कामदार, त्यस्तै हो हामी अहिलेसम्म। अब सहयोग भाइहरू पनि छन्, 2-4 जना छन्, तिनीहरू पनि सिक्ने हिसाबले त्यही सिक्छन् बस्छन् पछि अनुभवको लागि उनीहरूको।
कति वर्षको उमेर हुँदाखेरि छिर्नु भएको थियो यो क्षेत्रमा?
लगभग म छिरेको चाहिँ त्यही 52-53 सालको हाराहारीमा छिरेको थिएँ होला, सानै हो अहिलेसम्म त। अब अहिले 74 साल भनेपछि त लगभग 20-22 वर्ष पहिल्यै छिरेको थियौँ, त्यो 52-53 सालमा छिरेको थियौँ होला।
तपाईँको उमेर कति वर्षको थियो त्यो बेला?
13-14 वर्ष लगभग, त्यस्तै उमेरदेखि नै सुरु गरेको मैले। हजुर,
सानैमा सुरुवात गर्नुभयो, धेरै कुरा गर्दा गर्दै सिक्नुभयो, अनि त्यस पछाडि सिटी भिटीको यो मेकानिकल कोर्सले चाहिँ तपाईँलाई कस्तो सहयोग पुर्यायो?
त्यसले नि जस अनुभव दियो, सहयोग भयो राम्रै। अब ठाउँ ठाउँ कुनै बेला साह्रो गाह्रो परेको बेलामा त्यहाँको अनुभव यसो यस्तो गर्दा यस्तो हुन्थ्यो है भन्ने कुरो अनुभव भयो, त्यसले पनि केही सहयोग भयो काममा। अब अहिले त कामै हो गर्नुपर्ने।
थ्योरेटिकल क्लास भन्दा चाहिँ प्र्याक्टिकल नै बढी यो क्षेत्रमै भयो। थ्योरेटिकल र यो प्र्याक्टिकल दुवैमा एक अर्कामा कस्तो सम्बन्ध राख्दो रहेछ?
त्यसले सहयोग चाहिँ धेरै सहयोग गर्छ, नगर्ने होइन। अब गरेर चाहिँ अब जस यस्तो यस्तो हुनुपर्छ नि गरिन्छ भने, अब यसमा कुनैमा त अलिकति हुन्छ नि, यति हुनुपर्ने उति हुनुपर्ने सब, त्यसले चाहिँ थ्योरिकलले चाहिँ अलिकति सहयोग गर्छ यो कामलाई। थ्योरिकल पनि अलिअलि हुनु जरुरी छ। अब पहिला त जस प्र्याक्टिकल मात्रै हुन्थ्यो, जुन अहिले आएको गाडीहरू चाहिँ सबै थ्योरी पनि हुनुपर्ने भएको भएर अहिले चाहिँ जस त्यसले पनि सहयोग छ, त्यसमा नि त्यो पनि हुनुपर्छ।
अनि विदेशमा चाहिँ यस सम्बन्धी नै काम गर्नुभयो कि फरक क्षेत्र थियो?
विदेशमा नि हामी यही लाइनमै काम गऱ्यौँ, यहीँबाट मेकानिकल लाइनमै भनेर गएको हो हामी। उहाँ गएर नि 5 वर्ष लगभग गऱ्यौँ, यही मेकानिकल लाइनमै गरेको थियौँ। अब उहाँ त सबै अब जुन अहिले आउँदै गरेको नयाँ नयाँ गाडीहरू त्यो हामी आजभन्दा 5 वर्ष पहिल्यै गरिसकेका थियौँ। सबै इएफआई गाडीहरू त्यो सबै कम्प्युटरबाट स्क्यानिङ गर्नुपर्ने, सबै त्यही काम गरेर यही लाइनमै काम गरेर आएको हो हामी त्यहाँ पनि 5 वर्षसम्म।
भनेको अरबमा 5 वर्ष अगाडि नै तपाईँहरूले काम गर्नुभएको गाडी चाहिँ बल्ल नेपालमा आउँदैछ?
आउँदैछ, त्यही सबै इएफआई सिस्टमकै हुन्थ्यो। उहाँ त अझ 8 सिलिन्डर गाडीहरू छ, त्यो गाडीहरू त अझै पनि आइपुगेको छैन होला। अब एक दुईवटा लाइनको जरुरत भर्खर आउँदैछ। 8 सिलिन्डर गाडी, 6 सिलिन्डर हुन्छ प्रायः जस्तो, बी इन्जिन होला, त्यस्तै गाडीहरू हामी सबै उहीँ काम गरेर 5 वर्ष पहिले काम गरेर आएको। उहाँ 5 वर्ष, अहिले यहाँ 7 वर्ष, 5-7 लगभग 12 वर्ष भइसक्यो त्यहाँ यहाँ गरेको नि। त्योभन्दा पहिला नै हामी यहाँ जुन गर्न गाडी लाइनमै गरेका थियौँ। हजुर,
विदेशमा गएर चाहिँ यो कामलाई अगाडि बढाउनका लागि झन् कस्तो सहयोग पुर्यायो? विदेशमा त यहाँहरूले अझ यहाँभन्दा चाहिँ अत्याधुनिक गाडीहरूको मनमा सम्भार गर्नुभएछ।
हजुर, हामीलाई पनि त्यहाँ गएर पनि अब जो सहयोग भएको छ त्यहाँ गएर नि, अब यतिको गाडी यहाँ काम गर्छौँ भने यो गाडी त भर्खर जाँदैछौँ, उहाँ गएपछि हामीलाई सहयोग हुन्छ, सजिलो हुन्छ काम गर्न भन्ने हामीले आर्ट बुक गरेरै आएर यहाँ आफ्नै लगानी गरेर आफ्नै लगानीले हामीले गरेका हौँ।
विदेशमै त्यो काम गर्न नपाएको भए अहिले यसरी वर्कसप सञ्चालन गरेर आफै मालिक हुन पाउने सम्भावना हुन्थ्यो?
सम्भावना अलिक गाह्रो गाह्रै पर्थ्यो होला। जे होस् अब जुन अलिक छिटो भयो विदेश गएर आएर हामीलाई यहाँ जुन अलिकति काम गर्न सजिलो भयो त्यति चाहिँ अलिकति बेसी अलिक पछि गइन्थ्यो होला हामी। विदेशको अनुभवले गर्दा नि केही सहयोग भएको छ हुन चाहिँ नभएको होइन, होइन, विदेशको सहयोग पनि छ सजिलो, त्यसले गर्दाखेरि काम गर्न केही मात्रामा सजिलो भएको छ।
तिनजना मिलेर संयुक्त रूपमा खोल्नु भएको छ, जम्मा जम्मी लगानी कति लाग्दो रहेछ यस प्रकारका वर्कसप खोल्नका लागि?
यसको अब त्यो हेरेर हुन्छ हजुर, राम्रैसँग खोल्नु खोल्ने हो भने त अब 25-30 लाख पनि लाग्छ, 30-40 लाखसम्म पनि लाग्छ। हामीले चाहिँ नर्मली फर्स्ट स्टार्टिङ गर्दा चाहिँ 8 लाखले सुरुवात गरेका थियौँ। अहिले त्यही भन्छ, त्यही फर्स्ट सुरुमा त्यति भयो भने पछि फेरि केही नपुग थपियो, अलिअलि बढेको होला। त्यही हो, नर्मली गर्दाखेरि हामीले चाहिँ 8-10 लाखको हारारी छ हाम्रो लगानी चाहिँ। अब यो लगानी त अब गर्दै गयो भने थुप्रो पनि गर्न सकिन्छ, सुविधा सम्पन्न गर्ने हो भने। हाम्रो नर्मली चाहिँ 10 लाखको हारारी छ अहिले।
सुविधा सम्पन्न भन्नुभयो, त्यो भनेको चाहिँ के पर्छन् सुविधा सम्पन्नभित्र? चाहिँ यहाँहरूले 10 लाख लगानी गर्नुभयो, 50-60 लाख अर्थात् चाहिँ 1 करोडको लगानी पनि हुन सक्ने रहेछ यस क्षेत्रमा, त्यो सुविधा सम्पन्न भनेको चाहिँ के हो?
त्यो सुविधा सम्पन्न भन्ने चाहिँ अब गाडी धुने सुधार आएको हुन्छ, हाइड्रोलिकहरू हुन्छ, गाडी माथि उठाउनलाई अर्को 2 फर्स्ट लिफ्ट हुन्छ, होइन, अब एयर गनहरूदेखि लिएर कम्प्रेसरदेखि लिएर सबै हुन्छ, कम्प्रेसर हावा नटहरू खोल्ने सबै एयर गनहरू, त्यस्तो 2 फर्स्ट लिफ्ट भनेको गाडी पुरै माथि उठाएर काम गर्न मिल्ने, त्यो सबै सम्पन्न भयो भने चाहिँ अलिकति खर्च बढ्छ। अब नर्मली खोल्दा चाहिँ त्यही हो, अब सानो ऱ्याम हुन्छ हाम्रो, माथि उठाउने मात्रै छ अहिले, त्यही रेन्चुहरू यताउति यस्तो कम्प्रेसरहरू, जेनेरेटर त अब नर्मली उसको टाइममा थियो त हामीले राखिहाल्यौँ, त्यो चाहिँ त्यही गरेर हामी नर्मली हिसाबले गरिरहेको छ मैले।
कोही मानिस यस क्षेत्रमा आउन चाह्यो भविष्यमा आफ्नो जीविकोपार्जनका लागि, यस क्षेत्रमा कस्तो सम्भावना देख्नुहुन्छ?
यो क्षेत्र अब भविष्यको लागि राम्रो छैन चाहिँ, तर गर्न सक्नु पऱ्यो, जो पाएले गर्न अलिक गाह्रो हुन्छ, जस गर्छु भनेर लागि पऱ्यो भने नगर्ने केही छैन, भविष्य एकदम राम्रो छ यसमा। अब सम्भावना छ, राम्रो छ, तर गर्न सक्नु पऱ्यो, फर्स्टमा एकदम गाह्रो हुन्छ यसमा, जस मार्केट लिन एकदम गाह्रो हुन्छ, मेन त काम सिक्न गाह्रो हो, काम सिकिसकेपछि मार्केट लिनलाई एकदम रिजाउन सक्नु पर्यो, काम गरेर देखाउन सक्नु पर्यो, मान्छेको चित्त बुझाउनु पर्यो, त्यति गरेर गर्छु भनेर लागि पऱ्यो भनेदेखि सम्भावना एकदम राम्रो छ। एकचोटि लगानी गऱ्यो भने अब राम्रो छ, इन्कम मात्रै हो होइन, अब लगानीको फेरि घरिघरि लगानी गर्नु परेन, एकचोटि भाडा तिर्ने बस्ने राम्रो छ, सम्भावना लाइन राम्रो हो जे भयो भने गर्न सक्नु पऱ्यो मेन।
त्यो त तपाईँको सञ्चालकको दृष्टिकोणबाट भयो, सञ्चालन गर्ने कुरा भयो, जस्तो यस क्षेत्रमा कामै गर्ने कामदार चाहिँ तपाईँहरूलाई कतिको सहजै उपलब्ध हुन्छ?
काम गर्ने चाहिँ अलिक गाह्रो हुन्छ, किन भन्दाखेरि अब अलिकति मान्छेलाई अहिले पैसै कमाउँ भन्ने मात्रै हुन्छ, जुन कामदार चाहिँ पहिला काम नसिकुन्जेलसम्म चाहिँ उसले बनाउने भन्दा नि बिगार्ने बेसी गरेको भएर उसलाई खासै सुरुमा चाहिँ अब खासै पैसा हुँदैन, पैसा नहुने बित्तिकै उनीहरूले चाहिँ के खोज्छन् आजभोलि अब के गर्दा चाहिँ छिटोभन्दा छिटो पैसा आउँछ, त्यसले गर्दाखेरि कामदार पाउन अलिक गाह्रो छ। जो काम सिकिसकेपछि चाहिँ कामदारलाई राम्रो छ, काम सिक्ने बेला चाहिँ अलिकति गाह्रो छ, कामदार पाउन पनि गाह्रो छ, त्यसले गर्दा अझै पैसै खोज्ने भएको भएर बरु अलिकति उमेर पुग्ने बित्तिकै बाहिरतिर जाने, जे काम भयो नि गर्ने, त्यो पछि मान्छे जान्छन्। तर त्यो गर्नुभन्दा मेन का एउटा काम सिकेर एउटा पेसा सिकेर बाहिर जाँदा पनि गयो भनेदेखि आफूलाई पनि सजिलो हुन्छ, उहाँ गएपछि म यो पेसाले आएको हो, म यो काम गर्छु, यो काम मलाई अनुभव छ है भनेर गइदिएदेखि राम्रो हुन्थ्यो। उनीहरू चाहिँ केही नसोचिकन जेसुकै काम होस् पैसा मात्रै हेरेर बाहिर जाने भएको भएर अलिकति गाह्रो छ, यहाँ नेपालमा पनि कामदार पाउन गाह्रो छ, त्यस्तै छ समस्या चाहिँ।
ठ्याक्कै आउने बित्तिकै चाहिँ उनीहरूले सामान बनाउने भन्दा पनि बढी बिगार्दो रहेछन्, जसका कारण उनीहरूले पारिश्रमिक त्यति पाउँदैनन् भन्नुभयो। ठ्याक्कै आउने बित्तिकै काम पनि जान्ने, राम्रो पनि बनाउने, जसका कारण उनीहरूले पारिश्रमिक पनि पाउन सकुन्, त्यस्तो मान्छे बनाउनका लागि चाहिँ कहीँ त्यस्तो छैन जो निपुण भएर आउन सक्ने ठाउँहरू? कसैले चाहिँ भनौँ न उनीहरूको लागि तालिमको व्यवस्था, तपाईँले भने जस्तै गरी सिटी भिटी लगायत अरू क्षेत्रमा चाहिँ सिकेर आउने त्यस्तो ठाउँहरू छैन
नेपालमा चाहिँ? अब अहिले गर्नु त्यही सिटी भिटी यता युसेफ नेपाल छ, त्यहाँबाट उनीहरूले अलिकति दिनुहुन्छ होइन, ट्रेनिङ दिन्छ, त्यहाँदेखि बाहेक अन्त त लगभग छैन, कि वर्कसप लाइनमै पसेर सिक्नु पऱ्यो कि त्यहाँबाट, अब उनीहरू कोटा अनुसारले हुन्छ, तर एकदमै कम मात्रामा हुन्छ त्यो निक्लेर पनि, त्यसले गर्दाखेरि त्यहाँ गरिकन पनि जस बाहिर बजारमा म सक्छु है भनेर हिँड्न चाहिँ अलिकति गाह्रै हुन्छ। त्यहाँबाट पढिकन नि बाहिर निक्लेर एक दुई वर्ष नगरीसम्म म अब यो काम सक्छु, म यो काममा प्रफिट छु भनेर अलिकति गाह्रै छ त्यो लाइनमा चाहिँ, जस यो लाइनमा वर्कसपमै छिरेर केही न भने दुई चार वर्ष नगरेसम्म त्यो काममा मान्छे परिपक्का चाहिँ हुँदैन, त्यसले गर्दाखेरि मान्छे पाउन गाह्रो छ अलिकति।
वर्कसपमा आएरै सिक्ने अहिले जति पनि यहाँनिर तपाईँ कहाँ काम गरिरहेका छन् उनीहरू चाहिँ यहीँ काम गर्दै सिक्दै गरिरहेका छन्?
हजुर, यहीँ गर्छन् पनि सिक्दै पनि छन्, जस कोही अब सिकेर विदेश पनि गइरहेछन्, पाँच सातजना त गइ पनि सके, उतै कोही साउदीतिर छन्, कोही कतारतिर छन्, काम सिक्छन् ओर्छन्, दुई चार वर्ष गर्छन्, कोही अब विदेश गइसके, कोही अहिले सिक्दैछन्, कोही अब अलिअलि गर्न सक्ने भएको छन्, गरिरहेछन् गर्न चाहिँ, जस पाइन्छ पाउन त।
यो क्षेत्रमा नेपालीहरू बढी छन् कि भारतीयहरू बढी छन्? कतिपय यस्ता काममा चाहिँ बढी भारतीय हुँदो रहेछन्?
हजुर, यो हाम्रो मेकानिक लाइनमा चाहिँ प्रायः जस्तो मेकानिक लाइनमा चाहिँ नेपाली नै बेसी छन्, जुन अर्को यो कुच्चेको ओरेको बिग्रिने डेन्ट गर्ने रङ गर्ने काममा चाहिँ भारतीय बेसी छन्, त्यसमा चाहिँ होइन नेपाली पनि छन् छन् नभएको होइन, नेपालीहरू चाहिँ अलिकति कम मात्रामा छन्। नेपाली चाहिँ अलिकति सिकेन बित्तिकै कि विदेशतिर गइहाल्ने, अलिअलि पैसा कमाउने आउने, बो कि गाडी किन्ने चलाउने त्यस्तो गरेर भएर अलिकति यो लाइनमा कम हो भएको हो। जस भारतीय चाहिँ पछिसम्म पनि यही लाइनमै लागिरहन्छन् उनीहरू गरुन् जोसम्म, हाम्रो नेपाली पनि गरिरहेछन्, मेकानिक लाइनमा चाहिँ प्रायः धेरै नै छन्।
भनेको यो क्षेत्रमा पनि विविधीकरण खोज्छन् उनीहरू, एउटा ठाउँमा सक्ने जान्ने बित्तिकै फेरि गाडी चलाउने, गाडी चलाएपछि त्यो पनि साहुको होइन आफ्नै बनाउनेहरू बढी हुन्छन्।
हजुर, त्यही भएर मेकानिक लाइन अलिकति कम हुँदै गएको हो, मान्छे छन् छन् त, अब जस अलिकति सिक्ने बित्तिकै बाहिर जाने भएको भएर अलिकति गाह्रो भएको हो, यो लाइन पनि छन् मान्छेहरू छन् हजुर।
अनि यहाँहरूको संयुक्त व्यवसाय चाहिँ कतिको राम्ररी फस्ट आएको छ अहिले?
ठिक छ, अब फस्टाइरहेको छ, अब अहिलेसम्म यत्रो वर्ष भएपछि हामी चलि नै रहेछौँ। अब जस यहाँ हाम्रो चाहिँ आफ्नो आफ्नो लाइनमा, अब उहाँ एकजना साथी हुन्छ डेनपट्टि, उहाँले डेन आफ्नो सेक्सन हेर्नुहुन्छ, हामी मेकानिक लाइन आफ्नो सेक्सन हेर्न आफ्नो आफ्नो हेर्छौँ, हिसाब किताब एकमुष्टै हुन्छ, त्यही अनुसार चलिरहेछ, ठिकै छ।
तिनजनामध्ये कसले कसरी काम वर्गीकरण गर्नुभएको छ?
हाम्रो एकजना चाहिँ अब डेन्टपेन्टपट्टि हेर्नुहुन्छ, अब म एकजना म अब मेकानिक लाइनमा हेर्छु, एकजना साथी अब त्यस्तै पार्ट सार्ट ल्याउने ओर्ने यताउति नभएको ठाउँमा काम पनि गर्ने, ऊ पनि मेकानिक नै हो, त्यसै त्यही अनुसारले चलिरहेको छ।
र समस्या चाहिँ के आउँछ यो अटो क्षेत्रमा काम गर्नको लागि?
अलिक गाह्रो भनेको हाम्रो ठाउँ पाउन अलिक गाह्रो हुन्छ, ठुलो ठाउँ चाहिने भएको भएर मेन गाडीहरू छिर्ने ठाउँमै चाहियो, ठुलो ठाउँ भएर अलिकति ठाउँ पाउन गाह्रो हुन्छ, भाडाले अलिकति गाह्रो हुन्छ, अरू त ठिकै हुन्छ, सहजै हुन्छ, ठाउँ पाइदियो भाडा पाइदियो भने कामदार भने कहिले हुन्छ कहिले हुँदैन, नभए ठाउँ हामी आफै गर्ने मान्छे हामी आफै गरिहाल्छौँ, सहजै छ अरू त, त्यही ठाउँले चाहिँ अलिकति गाह्रो पार्छ।
अब अलिकति चाहिँ पार्ट्सहरू बिग्रिएपछि अथवा एकदमै गाडीहरू पनि थोत्रा भएपछि त्यो त फोहोरको रूपमा परिणत हुन्छ होइन, अनि त्यसलाई चाहिँ कम गराउनका लागि के गर्नुहुन्छ तपाईँहरू? यसको फोहोरको मात्रा त यसो हेर्छु निकै बढ्दै नै रहेछ, यो त फोहोर नै हुने अब होइन?
फोहोरकै हो, अब त्यो धेरै पुरानो भएको गाडी त स्क्राप भएर काटेर अब उतै ठाउँ ठाउँमा पुर्याउँछन् होइन, जोखेर कबाडको हिसाबले पुरानो गाडीहरू त काटिरहेछ नि, लगभग अहिले पनि काटिरहेछन्, अब नयाँ नयाँ गाडी आइरहेछ, पुरानो गाडी काटिरहेछ, काट्ने ओर्ने काटेर बाहिर लैजान्छ, अब जल्ने जलाउँछन्, नहुने अब फलामहरू सब उतै लैजान्छन्, प्लास्टिकहरू सब बिक्री हुन्छ, जोखेर उतै स्क्राप गर्छन्।
के चाहिँ बिक्री हुन्छ भनिदिनुहोस् त, यसको पुनः प्रयोग गर्न मिल्ने रियुज गर्न मिल्नेहरू चाहिँ के हुन्?
यो गाडी काटेर फलामहरू सबै उतै लगेर फेरि गालेर अरू के बनाएर लिएर आउँछन्, आल्मुनियम पनि गइहाल्छ, प्लास्टिकको सामानहरू पनि आजभोलि जान्छ, नहुने भनेको त्यही अब जल्नेहरू सामानहरू मात्रै हुन्छ, त्यस्तो पनि अब जलाउँछन्, अब कबाड फोहोरवालाले ल्याएर उठाएर लैजान्छ।
उहाँ हुनुहुन्थ्यो महोत्तरीका सन्तोष सुनुवार। अटो मेकानिक भएर विदेशमा समेत काम गरिसकेका सुनुवारसँग विदेशमा काम गर्दाको अनुभव, नेपालमा सिकेको सिपले विदेशमा अटो मेकानिक भएर काम गर्न पुगेको सघाउ र विदेशमा काम गर्दा अभिवृद्धि भएको सिपले नेपालमा अटो वर्कसप चलाउन पुगेको सहजताका विषयमा कुराकानी गर्यौं। उहाँको भनाईमा बढ्दै गएको सवारी साधनसँगै अटो मेकानिकको माग पनि बढ्दै गएको छ। दक्ष कामदार नहुँदा काम सिक्दा सिक्दै उत्पादन भएका मेकानिकको भरमा अटोमोबाइल वर्कसप चल्दै आएकाले यस क्षेत्रमा दक्ष कामदारको आवश्यकता छ भने सिकेर काममा निपुण भएपछि यस क्षेत्रमा राम्रै कमाई हुन्छ, तर खाँचो छ लगनशीलताको। सुनुवारसँगै संयुक्त लगानी गरेका भारतीय नागरिक सुनिल शर्मासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी बढ्दो सवारी साधनले खुलाएको रोजगारीको अवसर, अटो मेकानिकल क्षेत्रको सम्भावना र कामको थालनी कसरी गर्ने भन्ने विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। विश्रामभन्दा अगाडि हामीले विदेशमा अटो मेकानिकल क्षेत्रमा काम गरेर नेपाल फर्किएपछि अटो वर्कसप सञ्चालन गरेका महोत्तरीका सन्तोष सुनवारसँग कुराकानी गर्यौं। अटो वर्कसपमा सबै लगानी उहाँको मात्र होइन, फरक फरक सिपमा निपुण तीनजनाको संयुक्त लगानीबाट वर्कसप खोलिएको हो। हामीले अर्का लगानीकर्ता सुनिल शर्मासँग पनि कुराकानी गरेका छौं। उहाँ डेन्टर मेकानिक हुनुहुन्छ।
म त सुरुदेखि नै यहीँ काठमाडौँमा सिकेको हो, अनि पछि चाहिँ वर्कसपमा यो साउ मतलब ग्यारेजमा काम गरेको, आफ्नो काम भइसक्यो 10 वर्ष जति।
सुरुमा चाहिँ के कामका लागि छिर्नु भएको थियो, के काम गर्नका लागि चाहिँ त्यो वर्कसपमा छिर्नु भएको थियो?
त्यही डेन्टिङ सम्बन्धी डेन्टर मिस्त्री भन्नेले छिरेको, डेन्टर सम्बन्धी स्पेसलमा डेन्ट पेन्टको जुन काम हुन्छ नि, डेन्टर वर्कको लागि छिरेको म डेन्ट काम गर्नलाई।
सुरुमा त तालिम लिनुभयो होला पक्कै पनि, जान्नका लागि या त आफैले प्र्याक्टिकल रूपमा काम गर्न थाल्नुभयो होला, कसरी चाहिँ सिक्नुभयो?
काम गर्दा गर्दा अब काम गर्दै गयो, ठुलो अब आफूभन्दा सिनियरसँग काम गर्दा गर्दै एक्सपिरियन्स भयो, त्यसपछि सिकेको।
कतै कोर्स चाहिँ गर्नुभएको छैन?
कोर्स केही गरेको छैन, त्यतिकै हो प्र्याक्टिकल।
भनेको केही नजान्ने मान्छे यस क्षेत्रमा लागेर अरूसँग जान्नेहरूसँग काम गर्दै गर्दा नै सिक्नुभयो?
हो त्यस्तै हो, मतलब अरूसँग सेयर गर्यो, काम गर्दै गयो, सिक्दै गयो त्यही अनुसार।
त्यसरी तालिम केही नलिकन अरूसँग सोद्धै काम गर्दै सिक्दै गर्दाखेरि के कुरामा चाहिँ अप्ठ्यारो हुँदो रहेछ, के कुरामा चाहिँ सजिलो हुँदो रहेछ?
कति कुरा चाहिँ अब जसले सिकाउँछ त्यसले अब सेयर गर्ने मान्दैन, लाइक पछि सिकाउँछु, अहिले अलिक तिम्रो टाइम भएछ होइन, पछि म तिमीलाई अब सिकाउँछु, यो गर्ने यसरी गर्ने यसरी गर्ने, अब आफैले कन्फिडेन्टको भरमा अब कम गर्दै गयो सिक्दै गयो।
कमाई कस्तो हुन्छ यस क्षेत्रमा?
कमाई ठिकै छ, अब जीविका उपार्जन, बालबच्चाले पढाइ लेखाइ खाना गर्छ सबै उठ्छ त्यस्तै।
मासिक कति जति कमाउनुहुन्छ?
मासिक त्यही हो नेपाली भन्दाखेरि अब अहिलेको हालतमा त अलिक बढी छ, पहिला त अलिक कम थियो।
पहिलेको हालतमा चाहिँ
अहिलेको हालतमा त्यही 25,000-30,000-35,000 अब काम गर्दै जति कामको प्रेसर बढी हुन्छ काम बढी हुन्छ त्यही अनुसार पैसा हुन्छ नभए त्यही हो नर्मल 25-30,000 नर्मल चलिराख्ने
अनि यो डेन्टर मिस्त्री भन्नुभयो तपाईँले
डेन्टर वर्क गर्ने अब डेन्टर मिस्त्री भन्नु पऱ्यो नि अब इन्जिनियर त इन्जिनियर त भन्ने मिल्दैन इन्जिनियर भनेपछि त पढे लेखेको हुनु पऱ्यो नि बाकायदा अनि इन्जिनियरिङ गर्नु पऱ्यो हामीले अब प्र्याक्टिकल गर्दै गर्दै अब सिकेको काम भयो त्यही भएर इन्जिनियर भन्ने मिल्दैन कि
यस क्षेत्रमा चाहिँ कतिको सम्भावना छ त मानिलिउँ कोही मान्छे म गाडी बनाउने लाइनमा छिर्छु भनेर आयो भने कतिको पैसा कमाउन सकिने सम्भावना छ
राम्रै छ नि अब जस्तो विदेशमा गएर दुःख गऱ्यो भन्दा काठमाडौँमा गरेको त राम्रै छ नि काठमाडौँ व्यवसाय राम्रो छ अरूभन्दा विदेश जानु परेन विदेशको चाहिँ 48 डिग्री सेल्सियस तापमानमा बस्नु परेन हो कि होइन त्यही हिसाबले त राम्रै छ बी पोजिटिभ
विदेशमा पनि जानुभयो पहिला
विदेशमा बसेर आएको म साउदी अरबमा 2 वर्ष बसेर आएको
2 वर्ष बस्नुभयो
हजुर हजुर
यही क्षेत्रमा काम गर्नुभयो
यही काम गरेर गाडीको काम गरेको गेरेज सम्बन्धी काम गरेँ डेन्टको
त्यहाँ सजिलो कि यहाँ सजिलो
यहाँ काठमाडौँ धेरै सजिलो यहाँको वातावरण सबै सेट हुन्छ उता चाहिँ गर्मीले हाल खराब हुन्छ गर्मीले बस्न सक्दैन अर्काको फेरि उनीहरूले गाली गर्छ राम्रो नभए पनि यहाँ त छैन नि त्यस्तो यहाँ त अब कन्भिन्स गर्ने मिल्छ तिनीहरूले कन्भिन्स गरेर गाह्रो हुन्छ नि उनीहरूको भाषा अर्कै हुन्छ त्यही अनुसारले उनीहरूले गाली गरे पनि हामी त्यति बुझ्न सक्दैन
उपकरणहरू चाहिँ बाहिर अलिकति राम्रो हुन्थ्यो कि उस्तै हो
त्यस्तै हो अब यहाँको काठमाडौँ र के भन्छ अब अरब साउदी अरबको पनि सेम हो अब अलिकति डिफ्रेन्ट केही मात्रामा नत्र खास इक्विपमेन्ट त हुन्छ तर इक्विपमेन्ट त्यति अब महँगो भएर धेरै महँगो भएर यहाँ मान्छेहरूले झिकाए छैन ल्याए छैन नत्र पुलिङ मिसिनहरू हुन्छ जस्तो अब ग्राइन्डिङ गर्यो अनि त्यसलाई मिसिनबाट तान्ने बाहिरबाट नओपन गरेको नि त्यो प्याडहरू नखोलेको नि बाहिरबाट डेन्टिङ गर्ने मिल्छ तर त्यस्तो सुविधा छैन अब काठमाडौँमा 2-3 ठाउँमा छ मात्रै हामी कहाँ अब सानो वर्कसपमा त्यति छैन
यहाँहरू अहिले त संयुक्त रूपमा चलाउनुहुन्छ यो
हाम्रो संयुक्त रूपमा छ म डेन्ट सम्बन्धी हेर्छु हाम्रो 2 पार्टनर हुन्छ मेकानिक स्पेसलिस्ट म चाहिँ डेन्टको स्पेसली डेन्ट र पेन्टको 2 काम म रिकभर गर्छु जे होस् डेन्ट गर्छु अनि पेन्ट गर्ने हेर्छु कस्तो छ के छ राम्रो छ कि छैन त्यो चाहिँ मैले चाहिँ त्यसलाई अब डिक्लेयर गर्ने त्यस्तो हुन्छ
आफै मालिक आफै कामदार
डबल काम छ आफै मालिक आफै कामदार आफै डिल गर्ने सबै
अनि आफै मालिक आफै कामदार भएर काम गर्दाको फाइदा चाहिँ के हो
फाइदा त्यही हो अर्काको काम गर्नु परेन अर्काको अन्डरमा बस्नु पर्ने त्यही विशेष फाइदा त्यही हो जस्तो मलाई नि मैले नि डिल गरेको मैले नि अब ग्राहकलाई कन्भिन्स गर्नु पऱ्यो नि अब अर्कोको अन्डरमा गर्दाखेरि के उसले अब हामीले डिल गर्छ हामीले अब उसलाई नि बुझाउनु पऱ्यो त्यस्तो हुन्छ कि अर्कोको काम गर्दाखेरि फरक त्यही हो जस्तो अर्कोको नोकर बन्नु पऱ्यो नि त हामीले अर्कोको नोकर होइन हामीले आफै काम आफै सब आफ्नै काम सेल्फ सर्भिस
त्यो गर्दा चाहिँ अलिकति बढी आनन्द आउँदो है अरूको अन्डरमा बसेर उसले भनेको मान्नुमा र आफैले लिएर आफैले ग्राहकलाई चित्त बुझाइदिँदाको मजा कस्तो हुन्छ
मजा छ आफ्नो काम गरेको आफ्नो अब त्यो खुल्ला पनि खुल्ला छ नि काम भए पनि गऱ्यो होइन फ्रिडम छ नभए पनि बसिराख्यो मोबाइल चलायो टाइम पास गर्यो यस्तो फोनसन गर्यो गफ गफ गर्यो फ्री छ नि कसको अन्डरमा छैन नि त मेरो काम गरेन यस्तो छ तिमी काम किन गरेन तिमी किन आएन भनेर विशेष 20 कुरा हुन्छ नि त हो कि होइन
अनि उहाँसँग चाहिँ भेट कहिले भएको थियो जो तपाईँको पार्टनर हुनुहुन्छ अहिले उहाँ पार्टनरसँग कसरी भेट भएको थियो
अब हाम्रो यो चिनजान अब यस्तै लाइनको अब एकजना पेन्टर थियो हाम्रो भीम भन्ने भीम भुजेल उहाँलाई चाहिँ चिनाउनु भएको यहाँ ल्याएर अनि मैले चाहिँ पार्टनर भने यहाँ
अरबमै भेट भएको चाहिँ
होइन यहाँ हो हाम्रो मेरो यहीँ चिनजान भएको यहीँ चिनजान छ म त सुरुदेखि यहीँ बसेको थियो तर मैले पहिले कुलेश्वरतिर काम गर्थ्यो अनि त्यहाँबाट उता बानेश्वरतिर गऱ्यो त्यसपछि यता आएर बसेको
यहाँ चाहिँ अरूकै वर्कसपमा गर्नुभयो
पहिला अर्कै वर्कसपमा गरेको सिकेको
अरूकै वर्कसपमा गर्दाखेरि चाहिँ कस्तो हुन्थ्यो
अर्कोको समयमा पनि राम्रै थियो जस त्यति नराम्रो थिएन हाम्रो अब राम्रै साउसँग डिल थियो राम्रै कुरा थियो त्यति
पनि आफै साउ भनेको आफै
आफै साफै आफै मैले भनिहालेँ बी पोजिटिभ अर्काको अन्डरमा बस्नु परेन अर्काको अब चाक्री गर्नु परेन हजुर हजुर भन्नु परेन नि अब जस्तो सिधै ग्राहकलाई हजुर हजुर भन्नु पऱ्यो अब बिचमा त अब साउ भएपछि ए साउ साउजी यो गर्नुहोस् साउजीलाई ए सामान ल्याउनु पऱ्यो पाख्न अहिले पछि ल्याउँछु भने त्यस्तो भन्छ नि त आफू चाहिँ अब आफै सबै सामान ल्यायो आफू जो काम छ आफै गऱ्यो त्यस्तो
बढी कामदार राख्नु पनि परेन आफै फेरि काम गर्ने पनि भएपछि
कामदार पनि अब भेट्छ अहिलेको स्थितिमा अब कामदार पनि गाह्रै छ काम सिक्ने भन्दा पैसातिर जान्छ मान्छेहरू अब जस्तो काम लगनशीलबाट गर्नु पऱ्यो नि लगन लगाएर मन लगाएर गर्नु पऱ्यो राम्रो गर्नु पऱ्यो त्यस्तो चाहिँ गर्ने कम हुन्छ अब बढी मात्रामा काम गऱ्यो अब शनिबार भए छुट्टी मान्ने हामी काम भए पनि शनिबार पनि गर्छु काम नभए
कामदार पाउन मुस्किल छ
अहिलेको स्थितिमा त धेरै गाह्रो छ म एकैले छु मतलब मसँग हेल्पर छैन सेल्फ सर्भिस लेखापढी पनि मैले गर्ने हिसाब किताब सबै मैले गर्ने यहाँ टोटल
कामदार कोही आवश्यक पर्यो मानिलिउँ होइन, त्यो कामदारको आपूर्ति त्यो कामदार खोज्ने काम कसरी गर्नुहुन्छ?
कामदारको अब यो पेन्ट सम्बन्धी हुन्छ, उनीहरूले कन्ट्याक्ट गर्ने, अब आओ आउने अब साथीहरूले भन्ने, बोलाउने, गराउने, त्यस्तै हो स्थिति अनुसार। काम अलिक हल्का फुल्का छ भनेर अब नर्मल चलिरहेको छ भने ठिक छ, अलिक कामको प्रेसर भयो भने खोज्ने ल्याउने, अब अरूले चिन्जान हुन्छ नि त्यहाँबाट ल्याउने गराउने, त्यस्तै हो।
कोही मान्छे क्षेत्रमा कामदार भएर प्रवेश गर्न चाह्यो भने उसको सम्भावना मान्छे हुनका लागि त उसको चाहिँ दिएको काम र पैसाकै कुरा आउँछ, कतिको पैसा कमाउन सक्छन्, कतिको भविष्य राम्रो छ यस क्षेत्रमा आउन चाहने मानिसका लागि?
धेरै राम्रो छ नि भविष्य भनेपछि, अब काम सिक्दै गए पनि राम्रो भयो भने धेरै राम्रो छ, नराम्रो भन्ने त मिल्दैन, किनकि हामी यही गरेर यही यसैबाट सबै पूर्ति गर्दैछौँ। त्यही अनुसार अब राम्रोसँग सिक्यो भने त अब तिन चार वर्ष लाग्छ, जुन पनि डेन्टर होस् मेकानिक होस् पेन्टर होस्, पेन्टर अलिक छिटो सिकिन्छ, तर काम अनुसार हो, अब कतिकोले एक्टिभेट छ, कतिकोलाई त्यो कामबाट इन्ट्रेस्ट छ, इन्ट्रेस्टमा पनि भर पर्छ नि। अब मैले यता हेर्दैछु उता काम गर्दैछु कहाँ हुन्छ र, काममै ध्यान हुनु पऱ्यो नि त, हो कि होइन? माया गरे जस्तै हो कि, केटीहरूले माया गरे जस्तै हो कि, कामले पनि माया गर्नुपर्छ अनि मात्रै सिकिन्छ कि काम छिटो। अनि कामलाई माया गरे पनि त्यो कामले पनि अब उसलाई मलाई यो इन्ट्रेस्ट धेरै छ, जस्तो अब उसलाई पर्खिनुपर्छ, म तिमीलाई यतिबाट भेट्छु होइन, टाइममा नभए त ऊ गइहाल्छ नि त, त्यस्तै हो कि, जसले कसलाई भेट्ने भनेको मैले होइन, त्यसले टाइममा नभेटेँ ऊ त अवस्था गर्दैन, ए मैले बोलाएको आएन, काम पनि त्यस्तै हो कि, आ छोडिदेऊ है नगरौँ, त्यस्तो भयो भने त्यो मान्छे छिटो सक्दैन कि, त्यसलाई पुरा माया गरेर गर्नुपर्छ कि, हो कि होइन?
डेन्टल मेकानिक सुनिल शर्माको कुरा सुनेपछि अब कुराकानी गरौं अटो क्षेत्रसँगै सम्बन्धित अर्को व्यवसायको। बनाउन मिल्नेसम्मको गाडी त बनाइन्छ, मर्मत सम्भार गरेर फेरि चलाइन्छ, तर जुन बनाउन पनि मिल्दैन वा बनाउनु भन्दा नयाँ किन्दा नै जाति हुन्छ भने त्यो गाडी फ्याँक्नुको विकल्प हुँदैन। त्यो फ्याँक्नुपर्ने अवस्थामा पुगेको गाडीको कारोबार पनि राम्रै फस्टाएको छ। विगत 11 वर्षदेखि भारतीय नागरिक धनञ्जय कुमार शाह यही क्षेत्रमा कार्यरत हुनुहुन्छ। थोत्रा गाडी खोजेर पत्ता लगाउन, कवारी खानसम्म ल्याउन र काटकुट पारेर निर्यात योग्य बनाउनका लागि उहाँले एउटा टोली नै परिचालन गर्नुभएको छ, जो कहिले भक्तपुरको गल्ली गल्ली चाहर्दै हिँडेका हुन्छन्, कोही मन्त्रालयका अधिकारीसम्म पुग्छन् र कोही काम नलागेर फ्याँक्नुपर्ने अवस्थाका गाडी खोज्दै हिँडेका हुन्छन्। काठमाडौँमा संकलन गरिएका यस्ता थोत्रा गाडी कहाँ लैजान्छन् त? हामीले धनञ्जय कुमार शाहसँग पनि कुराकानी गरेका छौं। यहाँ चाहिँ हेर्यौं हामीले गाडी तथा मोटरसाइकल र अरू ट्याङ्कर तथा ट्र्याक्टरका पार्ट पुर्जाहरू देख्यौं, यो चाहिँ कसरी संकलन गर्नुहुन्छ?
हाम्रो यो केटाहरू छ बाहिर घुमे घुमेर अनि हेर्छ के कस्तो छ, साउसित कुरो गर्छ, यो गाडी बेच्ने हुन्छ भनेर कावारीमा, अनि कुरो गरेर हामी त्यो गाडी तानेर अथवा स्टार्ट गरेर यहाँ ल्याएर अनि त्यसलाई काटकुट गरेर काम नलाग्ने सामान सबै फ्याक्ट्रीतिर पठाएर अनि अलिअलि सामान यहाँ सानोतिनो सामान बिक्री हुन्छ।
भनेको एक्सिडेन्टमा परेका या त पुराना गाडीहरू मोटरसाइकलहरू चाहिँ यहाँ ल्याइन्छ?
अँ यहाँ ल्याइन्छ, सबै काम नलाग्ने स्क्रेप गर्ने खालको यहाँ ल्याइन्छ।
अनि त्यस्ता गाडीहरूको मूल्य कसरी निर्धारण गर्नुहुन्छ?
गाडीको कन्डिसन हेरेर कुन गाडी कुन सामान यहाँ बिक्री हुन्छ, कुन यस्तो छ जोखेर हो, किलोको हिसाबले पनि लिने हो, हचुवाकोमा पनि लिने हो, अनि यही हो हचुवा किलो जसरी जे गर्ने सबै टुक्रा टाक्री गर्ने बेच्ने, यही हो हाम्रो।
के कस्ता पार्ट पुर्जा चाहिँ फेरि बिक्री हुन्छ?
त्यस्तो केही हुँदैन, तर अलिअलि बिग्रिएको यहाँ सानोतिनो सामान अर्को गाडीमा लागिन्छ, बाँकी सबै सामान एउटा बिरगज भैरावा बुटवलतिर जान्छ।
जस्तो कुन कुन चाहिँ केही मर्मत नै नगरिकन प्रयोग गर्न मिल्ने खालका हुन्छन् गाडीका?
के त्यस्तो हुँदैन, सानोतिनो नटहरू मात्रै हुन्छ अनि छोटो टायर सायर जुन हुन्छ त्यही मात्रै यहाँ काम लाग्छ, बाँकीको स्क्रेप सबै स्क्रेपै हुन्छ।
जस्तो हामीले हेर्दाखेरि यो विभिन्न पार्टहरू हुन्छन्, विभिन्न पूर्जाहरू हुन्छन्, यिनीहरू चाहिँ के काममा प्रयोग हुन्छन् त फेरि?
के त्यसलाई त अब त्यही हो, बिग्रेको गाडीबाट त्यो पार्ट निकालेर हटाइदिने, यो पार्ट हालिदिने, त्यही प्रयोग हुन्छ।
अनि हामीले देखिरहेका छौँ यहाँनिर कुनै, यहाँ हेर्दा नै ल हेर्नुहोस् न, यी सबै सामानहरू चाहिँ फेरि त्यहाँ कारखानामा लगेपछि केमा प्रयोग हुन्छ यिनीहरू?
यो सबै अब त्यही हो, त्यहाँ कारखानामा गएर यो पेलेर फेरि डन्डी बनेर आउँछ, यहाँ फेरि त्यही नयाँ निर्माणको लागि घरहरू बनाउनलाई डन्डी बनेर आउँछ।
सबैको डन्डी नै भनिन्छ?
अँ सबैको डन्डी नै भनिन्छ।
त यसमा त पाहाडहरू कतिपय फलाम होलान्, कतिपय चाहिँ आल्मुनियम होलान् होइन, आल्मुनियम चाहिँ केमा प्रयोग हुन्छ, फलाम केमा प्रयोग हुन्छ?
अब फलामको त्यही डन्डी बन्छ, आल्मुनियम यही कल कारखानामा जान्छ, भाँडा सारा यस्तै बनाउने हो, भाँडा आल्मुनियमको भाँडा कुकर भयो यो भाँडा बनाउँछ।
अरूबाट लिँदा कसरी लिनुहुन्छ किलोको र बेच्दा कसरी बेच्नुहुन्छ?
हामी त्यही हो, 20 रुपियाँ किलो लिने अनि 21 साढे 21 बेच्ने हो किलोको।
अनि भैरहवा पुगेर कुन कम्पनीले यी डन्डीहरू बनाउँछन् थाहा छ?
त्यस्तो त बढी थाहा छैन, तर सबैले जगदम्बा अशोक स्टिल सबै यो जति छ सबै कम्पनीले लिन्छ।
गाडीहरू एक्सिडेन्ट भयो, काम नलाग्ने भयो भनेदेखि कामै नलाग्ने चाहिँ हुँदैन कवारीलाई?
कामै नलाग्ने चाहिन्छ हामीलाई, काम लाग्ने त हामी फेरि काम छैन, काम नलाग्ने मात्रै हामीले आउने हो, काम लाग्ने त बढी पैसा तिरेर मान्छे बाहिरै बेचिन्छ। अनि अब बाहिर बेच्दाखेरि पास गरेर बेच्दाखेरि बढी पैसा आउँछ। हामीले त अब एउटा बाइक किन्दाखेरि कति 2025 सम्म किन्ने हो, त्यसले काटेर अनि उता फलाममा पठाइदिने हो। अनि बाहिर बेच्दाखेरि त्यही बाइक 40,000-50,000 पास गरेर मान्छे बेच्छ, तर त्यति त्यस्तो यहाँ आउँदैन, त्यो कामै नलाग्ने मात्रै यहाँ हामी लिने हो।
भनेको बाइक 2,000 किन्नुहुन्छ?
2,000-2,200 यस्तै हो हजुर।
पल्सर कतिमा किन्नुहुन्छ?
पल्सर यही हो 2,500-3,000।
ट्याक्सी?
ट्याक्सी यो 8,000-10,000।
अनि यहाँ त हामीले ठुलो ठुला आयल निगमको ट्याङ्कर पनि देख्यौँ, त्यो चाहिँ कति रुपियाँमा?
ट्याङ्की हेरेर हेरेर हुन्छ। अब पहिला जुन सबै गाडी अब 20 वर्ष पुरानो गाडी निकाले, त्यही गाडी हामीले जोखेर लिए 20 रुपियाँ किलोमा। अब कति लिए कति थाहै हुँदैन, आफैलाई पनि थाहा छैन हजुर कति लिए। ल्याए काटे उता पेठाए फेरि ल्याए काटे, थाहै हुँदैन यो कुरो चाहिँ।
एउटा गाडी कतिमा लिनुभयो ठुला गाडी चाहिँ?
गाडी हेरेर हेरेर 1,00,000 पनि आउँछ, 1,10,000 पनि आउँछ, 80,000 पनि आउँछ गाडीको।
साइकल?
साइकल लिँदैन, हाम्रो साइकलको काम छैन, साइकल लिँदैन।
थोत्र गाडी संकलन गरेर प्रशोधन गर्ने कारखानासम्म पुर्याउँदै आएका धनञ्जय कुमार शाहसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिन्दो नेपालको अन्त्यतिर आइपुगेका छौं। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सुरेश महर्जन र सशिन्द्र गौतमसँगै पिटी लोपचनलाई पनि बिदा दिनुहोस्। नमस्कार।